یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
منگل 9 اپریل، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں عبداللہ فاروقی۔ انڈیا میں انتخابات کے دوران خرچ کی جانے والی رقم کی حد تو مقرر کر دی گئی، لیکن پھر بھی کالا دھن کیسے استعمال ہوتا ہے؟ ایک مبصر بولے،
برسٹ پریکٹس مطلب پیسہ بانٹنا، دارو بانٹنا، مرغا بانٹنا، کپڑا بانٹنا، ساڑی بانٹنا، کئی چیزیں کرتے ہیں لوگ، اور یہ سب کو معلوم ہے اور بہت کلیور طریقے سے کرتے ہیں۔
پاکستان میں غیر واضح جنس کے ساتھ پیدا ہونے والے افراد کی تعداد ہزاروں میں ہے، لیکن ڈاکٹر اسے قابل علاج سمجھتے ہیں۔ ایسے ہی ایک فرد،
کاش میں مکمل لڑکا ہوتا، میں لڑکوں میں ایسے گھومتا پھرتا، لڑکوں میں میری عزت ہوتی، مجھے اپنا دوست سمجھتے، یا میں لڑکی ہوتی، میں اپنے گھر میں بیٹھی ہوتی۔
یہ سب موضوعات خبروں کے بعد۔ خبریں آسیہ انصر کے ساتھ۔
انڈیا میں عام انتخابات کے پہلے مرحلے کے لیے ووٹ 11 اپریل کو ڈالے جائیں گے۔ انڈیا کے انتخابی عمل میں تقریباً 90 کروڑ ووٹرز حصہ لینے کے اہل ہیں۔ انتخابی کمیشن نے پارلیمانی امیدواروں کے لیے فی حلقہ 70 لاکھ روپے خرچ کرنے کی حد مقرر کی ہے۔ تاہم ماہرین کا خیال ہے کہ یہ رقم اس سے کہیں زیادہ ہے۔ اس کی مکمل تفصیل آپ پروگرام سیربین میں سن سکیں گے۔ پاکستان کے وزیر اطلاعات فواد چودھری کا کہنا ہے کہ بجلی چوری کرنے والوں سے 40 ارب روپے کی وصولی کی گئی ہے۔ چوری میں ملوث بڑے ناموں کے خلاف پہلے کاروائی کی جائے گی۔
40 ارب کے قریب کی بجلی چوری جو ہے وہ روکی گئی ہے، اس میں ایف آئی آر جو ہیں وہ کی گئی ہیں۔ تقریباً 500 لوگ خود بجلی کے محکمے کے اس وقت جو ہیں وہ کیسز بھگت رہے ہیں۔
بنگلہ دیش میں بائیں بازو سے تعلق رکھنے والے 600 سے زائد عسکریت پسندوں نے حکومت کے سامنے ہتھیار ڈال دیے ہیں۔ حکام کا کہنا ہے کہ اتنی بڑی تعداد میں ایک ساتھ ہتھیار ڈالنے کا یہ عمل گزشتہ کئی دہائیوں میں اب سامنے آیا ہے۔ عسکریت پسندوں نے عوام کے اجتماع کے سامنے اپنے ہتھیار حکومتی اہلکاروں کے حوالے کیے۔ سوڈان کے دارالحکومت خارتوم میں صدر عمر البشیر کے خلاف احتجاج کے دوران مظاہرین پر اسلحے کا استعمال اور آنسو گیس کی شیلنگ کی گئی ہے۔ صدر عمر البشیر کے خلاف مظاہرہ دارالحکومت خارتوم میں آرمی ہیڈ کوارٹر کے باہر 3 روز سے جاری ہے، جہاں 10,000 مظاہرین موجود ہیں۔ رپورٹس کے مطابق مظاہرین کو منتشر کرنے کے لیے آنسو گیس کا استعمال بھی کیا گیا۔ امریکہ کے خصوصی نمائندے زلمی خلیلزاد نے اعلان کیا ہے کہ افغانستان میں قیام امن کی کوششوں کو آگے بڑھانے کے لیے آئندہ ہفتے قطر کے دارالحکومت دوحہ میں اہم انٹر افغان ڈائیلاگ کا انعقاد کیا جا رہا ہے، جس میں افغان حکومت اور طالبان کے نمائندے شریک ہوں گے۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبریں آپ نے آسیہ انصر سے سنی، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ انڈین حکومت کے اس دعوے کے باوجود کہ اس نے ریپ کے واقعات پر قابو پانے کے لیے سخت اقدامات کیے ہیں، ملک میں ان مقدمات میں سزاؤں کی شرح 5 برس پہلے کی سطح پر ہی موجود ہے۔ ایسا کیوں ہے؟ اور اس کے علاوہ آج اسرائیل میں انتخابات بھی ہو رہے ہیں، تو وہاں کیا صورتحال ہے؟ اس پر بھی گفتگو کریں گے سیربین میں، لیکن پہلے آج کا اہم ترین موضوع۔ انڈیا میں انتخابات سر پر ہیں، جن میں کالے دھن کا بہت اہم کردار ہے۔ انڈیا کے انتخابی کمیشن نے پارلیمانی امیدواروں کے لیے فی حلقہ 70 لاکھ انڈین روپے خرچ کرنے کی حد تو مقرر کی ہے، لیکن ماہرین کا خیال ہے کہ امیدوار انتخاب جیتنے کے لیے کروڑوں روپے خرچ کر رہے ہیں۔ دلی سے نامہ نگار شکیل اختر کی رپورٹ۔
گزشتہ ایک ہفتے میں ملک کی مختلف ریاستوں میں پولیس اور دیگر ایجنسیوں نے انتخابات سے متعلق 1,000 کروڑ روپے سے زیادہ کی نقد رقم برآمد کی ہے۔ بعض جائزوں کے مطابق 545 رکنی پارلیمنٹ کے انتخاب میں 5 ارب ڈالر سے زیادہ کی رقم صرف کی جائے گی۔ ایسوسی ایشن فار ڈیموکریٹک ریفارم کے کارکن پروفیسر ترلوچن سنگھ کہتے ہیں،
کہنا بہت مشکل ہے کہ کتنا کالا دھن خرچہ ہوتا ہے، کیونکہ کالا دھن کا مطلب ہی وہ ہے کہ بلیک منی، جو جس کا اندازہ نہیں لگا جا سکتا۔ اب سننے کو آتا ہے کہ کچھ اربن کانسٹیٹوئنسیز میں 100 کروڑ سے بھی زیادہ ایک ایک امیدوار بڑے پارٹیوں سے خرچ کر رہے ہیں، अभी सारे ATMs में पैसा ख़त्म हो गया, किसी भी ATM में जाओ, बैंक ब्रांचेस में भी पैसा नहीं है। ये चुनाव के संदर्भ में हुआ है, तो ये पैसा कहाँ गया है? बैंक में क्यों नहीं पैसा है, ATM में क्यों नहीं पैसा है? तो ये सारा पैसा चुनाव में खर्च हो रहा है। कई लोगों ने इसका अंदाज़ा लगाया है, कुछ लोग कहते हैं कि 50,000 करोड़, कुछ लोग कहते हैं 1,00,000 करोड़, कुछ लोग कहते हैं 1,50,000 करोड़।
इस रकम का एक बड़ा हिस्सा काले धन का होता है। इनका इस्तेमाल वोटरों की हिमायत हासिल करने के लिए रिश्वत के तौर पर किया जाता है।
भ्रष्ट प्रैक्टिस मतलब पैसा बांटना, दारू बांटना, मुर्गा बांटना, कपड़ा बांटना, साड़ी बांटना, कई चीज़ें करते हैं ये लोग, और ये सबको मालूम है और बहुत क्लेवर तरीके से करते हैं। इधर से उधर, इधर को एक कूपन दे दिए, इस कूपन लोग लेके आप उस दुकान में जाइए, वहाँ से आपको ये मिलेगा, ये लाल रंग का कूपन लीजिए, फलाने दुकान में जाइए कुछ और मिलेगा।
इंतखाबात में अखराजात को कम करने और काले धन के इस्तेमाल पर रोक लगाने के लिए इंतखाबी कमीशन कोशिशें करता रहा है। मोदी हुकूमत ने इंतखाबात में कॉरपोरेट और इंफरादी चंदे के लिए एक इलेक्टोरल बॉन्ड जारी किया है, लेकिन इस बॉन्ड के खरीदारों के नाम मख्फी रखे जाते हैं। यही नहीं, चंदा देने वालों के नामों तक सिर्फ हुकूमत की रसाई के सबब बेशतर लोग हुक्मरान जमात को ही चंदा देने को तरजीह देते हैं। लेकिन बीजेपी की तर्जमान नूपुर शर्मा कहती हैं,
इलेक्टोरल बॉन्ड कौन बेचता है? बैंक बेचता है। आपको कोई डोनर डोनेट करने के तैयार नहीं है, इसमें हम क्या कर सकते हैं? कोई भी कंपनी इंटरेस्टेड नहीं है आपके अंदर आने में, क्योंकि उन्होंने देख लिया कि आप तो सिर्फ करप्ट हैं। आप चुनाव क्या लड़ेंगे? आप तो शायद पैसा खा लेंगे।
अपोजिशन कांग्रेस ने इल्जाम आयद किया है कि हुक्मरान जमात काले धन के जरिए इंतखाबात जीतना चाहती है।
नोट दो वोट लो, ये है मोदी जी का नारा। क्या इस प्रकार से प्रजातंत्र, क्या इस प्रकार से चुनाव प्रक्रिया, क्या इस प्रकार से काला धन का इस्तेमाल करके, क्या इस प्रकार से काला धन से रैली में लोग मंगवाकर और वोट बटोर कर नरेंद्र मोदी जी ये चुनाव जीतना चाहते हैं?
मुल्क के सियासी निजाम में बदउनवानी का सबसे बड़ा सबब भारी इंतखाबी अखराजात हैं। माहिरीन का कहना है कि तमिलनाडु, आंध्र प्रदेश और तेलंगाना जैसी कई रियासतों में सियासत अब पेशा नहीं, कारोबार बन चुकी है। उम्मीदवार जीत हासिल करने के लिए मुकर्रा हद से कई गुना ज्यादा रकम सर्व करते हैं। माहिरीन का कहना है कि काले धन के इस्तेमाल पर काबू पाने के लिए इंतखाबी अखराजात में शफाफियत लानी होगी और उम्मीदवारों को नाअहल करार देने समेत कई सख्त इकदाम करने होंगे। शकील अख्तर, BBC न्यूज, दिल्ली।
भारत के ज़र इंतज़ाम कश्मीर में नामालूम मुसल्ला अफराद ने हिंदू कौम परस जमात RSS के एक मकामी रहनुमा को ज़ाती मुहाफ़िज़ समेत कत्ल कर दिया है, जिसके बाद कुशीदगी को रोकने के लिए ज़िले में कर्फ्यू नाफिज कर दिया गया है। किसी ने इस हलाकत की जिम्मेदारी कबूल नहीं की, लेकिन पुलिस का दावा है कि यह कार्रवाई हिंद मुखालिफ अस्करियत पसंदों की है। श्रीनगर से रियाज मसरूर।
पुलिस तर्जमान के मुताबिक मुसल्ला अफराद किश्तवाड़ के एक अस्पताल में दाखिल हुए और वहां मेडिकल असिस्टेंट के तौर काम करने वाले चंद्रकांत शर्मा पर फायरिंग की, जिसमें उनका जाती मुहाफिज हलाक हो गया। चंद्रकांत को शदीद जख्मी हालत में हेलीकॉप्टर के जरिए जम्मू के मेडिकल कॉलेज अस्पताल पहुंचाया गया, जहां इनकी मौत हो गई। चंद्रकांत हिंदू कौम परस जमात RSS के मकामी रहनुमा थे। किश्तवाड़ के डिप्टी कमिश्नर अंग्रेज सिंह राणा के मुताबिक इस हलाकत के बाद जिले में कशीदगी फैल गई और इंतजामिया ने कर्फ्यू नाफिज करके फौज तलब कर ली। फिरकावाराना कशीदगी को रोकने के लिए फौज ने जिले में फ्लैग मार्च भी किया। पुलिस के सरबराह दिलबाग सिंह का कहना है कि हमलावरों ने चंद्रकांत और इसके मुहाफिज पर फायरिंग करने के बाद उनकी राइफल भी छीन ली। काबिले जिक्र है, गुज़िश्ता बरस नवंबर में भी नामालूम मुसल्ला अफराद ने BJP के रियासती सेक्रेटरी अनिल परिहार और उसके भाई को इसी तरह के हमले में हलाक किया था। किश्तवाड़ श्रीनगर से जुनूब की जानिब 350 किलोमीटर दूर हिमालयी सिलसिले में वाक़ एक खूबसूरत कस्बा है, जहां कुल आबादी का 58% मुसलमान है, जबकि जिले में 41% हिंदू आबाद हैं। वाजह रहे, 11 अप्रैल से भारतीय पार्लियामेंट के लिए मरहलावार इलेक्शन हो रहे हैं। जम्मू और बारामूला अजला में इसी रोज वोटिंग होगी। 30 साल शूरिश के दौरान हर बार इंतखाबात से कबल पुरस्रार हलाकतें होती हैं, तहम पुलिस का दावा है कि इन हलाकतों के लिए अस्करियत पसंद जिम्मेदार हैं, लेकिन आज तक ऐसी किसी भी हलाकत की बाकायदा तहकीकात नहीं हुई है। रियाज मसरूर, BBC श्रीनगर।
उधर इंडियन हुकूमत का दावा है कि उसने खवातीन पर जिंसी तशद्दुद से निमटने के लिए सख्त इकदामात किए हैं और कम उम्र लड़कियों के रेप के इंतहाई भयानक मुकदमात में सजा मौत भी दी गई है। सन 2012 और 13 में कवानीन सख्त किए जाने के बाद रेप के मुकदमात दर्ज कराने में 35% इजाफा हुआ है, लेकिन जिंसी तशद्दुद के मुकदमात में सजाएं सुनाने की शरह में बेहतरी नहीं देखी गई और 5 बरस पहले की तरह 25% तक ही महदूद है यह शरह। दिल्ली से नामानिगार दिव्या आर्या की रिपोर्ट।
दिल्ली के रहने वाले इस दंपत्ति की 4 साल की बच्ची का उन्हीं के पड़ोसी ने बलात्कार किया। साल 2014 में जब उसने ये हमला किया, तब आसपास वालों ने शोर मचाकर उसे पकड़वा तो दिया, पर तब से ये परिवार बार बार शहर छोड़ने की सोचता रहा। पिता की पहचान छिपाने के लिए हमने उनकी आवाज बदल दी है।
कई बार नींद भी नहीं आती थी डर के मारे कि ऐसा क्राइम करने वाला कभी भी कुछ भी कर सकता है, उसको सजा हुई या नहीं पुलिस ने इस बारे में कुछ भी नहीं बताया। न वकील ने ही कोशिश की कि हमसे मिले और केस के बारे में बताए। हमें भी ये लगा कि क्या पता वो छूट गया हो।
फिर एक दिन संपूर्णा एनजीओ की गरिमा ने इन्हें संपर्क किया। वो बलात्कार के पुराने मामलों की जांच कर रही हैं। माँ बाप तो लंबी अदालती कार्रवाई से मायूस हो गए थे, पर गरिमा के जरिए पता चला कि उस पड़ोसी को 15 साल की सजा हो गई है और ये निर्भया फंड के तहत मुआवजे के हकदार भी हैं। जाहिर है दिसंबर 2012 में निर्भया के बलात्कार के बाद न्याय व्यवस्था बेहतर करने की जो कोशिशें की गईं वो अब भी नाकाफी हैं।
केस लंबे चलते हैं, चारों तरफ से इन्फ्लुएंस आते हैं और प्रोसिक्यूटर बहुत बिजी होता है, उसके पास न तो समय होता है न उतनी समझ होती है।
अमोद कंठ दिल्ली पुलिस में DCP रहे हैं।
उसके परिवार में जाना, उसके सोशियो इकोनॉमिक कंडीशंस को देखना, उसके रिहैबिलिटेशन प्रोसेस को देखना, उसकी मानसिकता को देखनी जो विक्टिम होती है, तो ऐसी समस्याएं हैं जिनकी वजह से कि हम लोग कानून के होने के बावजूद उसका पूरा रिजल्ट नहीं उठा पा रहे।
अमोद कंठ ने सरकार के साथ एक शोध किया था जिसमें पाया गया कि नाबालिगों के खिलाफ यौन हिंसा व्यापक है। यही सर्वे आगे जाकर संवेदनशील और पैने कानून का आधार बना।
मौजूदा सरकार और पिछली सरकार ने कानूनों में संशोधन किया ताकि बहुत सारे यौन अपराध अब बलात्कार की परिभाषा में शामिल हैं। साथ ही पुलिस अगर ऐसी शिकायत पर तुरंत FIR दर्ज ना करे तो उन्हें दंड दिए जाने का भी प्रावधान है। इसी वजह से ज्यादा बलात्कार के मामले अब पुलिस में दर्ज हो पा रहे हैं।
पुलिस तक पहुंचने के बावजूद बलात्कार के इन मामलों में से करीब 20% में ही मुकदमे की सुनवाई पूरी होती है और उसमें से भी करीब 25% में ही सजा होती है, और ये दर पिछले 5 साल में नहीं बदली है। राष्ट्रीय महिला आयोग की अध्यक्ष रेखा शर्मा मानती हैं कि सरकार को और सुधार लाने की जरूरत है।
हमारे यहाँ फास्ट ट्रैक कोर्ट्स नहीं है, कोर्ट्स में इतना ज़्यादा पेंडिंग केसेस हैं कि जल्दी से डेट्स नहीं लगती। हम एडवाइजरी बॉडी है, हम गवर्नमेंट को एडवाइस कर सकते हैं कि इस पे फास्ट ट्रैक कोर्ट्स होने चाहिए, और हमने किया भी है पास्ट में, आगे भी आने वाले टाइम पे हम ये करेंगे।
पिछले साल सरकार ने 1000 फास्ट ट्रैक कोर्ट बनाने का ऐलान किया था। अब उम्मीद है कि ये पहल महिलाओं को न्याय के करीब ले जाने में कारगर होगी। दिव्या आर्य, BBC दिल्ली।
मुल्क तो तब्दील हो रहा है लेकिन उनवान तकरीबन वही है। पाकिस्तान के निजी तालीमी इदारे लाहौर यूनिवर्सिटी ऑफ मैनेजमेंट साइंसेज में गुज़िश्ता रोज़ ऑफिस ऑफ स्टूडेंट अफेयर्स के दफ्तर के बाहर तलबा की एक बड़ी तादाद ने मुजाहरा किया। इन मुजाहरों की वजह क्या थी और मुजाहरीन के मुतालबात क्या थे, सुनिए साथ सुहेल की रिपोर्ट।
मुजाहरे में शरीक लम्ज़ में ज़ेर तालीम तालबा नवाल फातमा ने BBC को बताया कि हम सब यकजा हुए थे क्योंकि कुछ दिन पहले फेसबुक पर एक ग्रुप की निशानदही की गई जिस पर ख़वातीन के खिलाफ तस्दीक आमेज पोस्ट शेयर की गई थी, और हमने अपना फर्ज समझा कि इसके खिलाफ इंतजामिया के सामने ये मामला उजागर किया जाए।
जोक्स जो एक्चुअली जोक्स नहीं थे, लाइक वो फनी नहीं थे, इट वाज स्ट्रेट आउट रेप ह्यूमर, इट वाज स्ट्रेट आउट यू नो लाइक हैरेसिंग पीपल।
पॉलिटिकल साइंस की एक तालबा ने कहा,
सो द गोल वाज के इतने लोग आके गैदर हो, तो एडमिनिस्ट्रेशन अवेयर होती है कि जो कम्युनिटी के मेंबर्स हैं वो भी रियलाइज करें कि एक बहुत बड़ा मसला है एंड इट कॉन्ट्रीब्यूट्स टू द टॉक्सिक एनवायरनमेंट ऑन कैंपस, बट एट द सेम टाइम इट्स समथिंग दैट दे आर आल्सो सपोज्ड टू डू समथिंग अबाउट।
लम्स में फेमिनिस्ट सोसाइटी की साबका सदर मरियम नदीम ने कहा कि उनके लिए ये हैरान कुन ये था कि उन लोगों को अपने जिंस परस्त ख्यालात के इजहार के लिए एक अलहदा ग्रुप बनाना पड़ा। यूनिवर्सिटी में ऑफिस ऑफ स्टूडेंट अफेयर्स के डीन अदनान खान ने BBC को बताया,
इन्वेस्टिगेशन तो यानी स्टूडेंट्स का ये हक है कि वो चाहें तो हमारे यहाँ एक स्टूडेंट जस्टिस का पूरा सिस्टम है, उसको वो कंप्लेन कर सकते हैं और फिर वो हमारा जस्टिस सिस्टम किक्स इन और वो देखेगा कि भाई क्या इस पे इकदामात होने चाहिए।
सनीचर के रोज अदनान खान को बजरिया ईमेल कुछ तलबा से फेसबुक पर जिंस परस्त मवाद पाए जाने की शिकायत मौसूल हुई जिसको शेयर करने वाले भी लम्स यूनिवर्सिटी के ही तलबा थे। उन्होंने इस हवाले से तलबा से पीर के रोज मुलाकात की और यकीन दहानी कराई कि इन वाकयात के सद्देबाब के गर्ज से जिनसी हसासियत से मुतालिक वर्कशॉप्स का इनेकाद कराया जाएगा। साद सुहेल, BBC इस्लामाबाद।
इसी के रिपोर्ट के साथ ही सैरबीन का नेस्फ आया है। खेलों की खबरों के बाद सैरबीन में दीगर मौजूआत पर गुफ्तगू जारी रहेगी।
हमारे हफ्तावार प्रोग्राम आपकी बात में।
बात कर रहा हूँ पाकिस्तान बलूचिस्तान से।
हमें अपनी राय से आगाह कीजिए।
पाकिस्तान में सबसे बड़ा मसला ये है कि इंसानों को इंसान नहीं समझा जाता।
आवाम को तो समझा दो जो इनके।
हमारा टोल फ्री नंबर है 0800-222-275।
खेलों की खबरों के साथ मैं हूं अब्दुलरशीद शकूर। पाकिस्तान कप एक रोजा क्रिकेट टूर्नामेंट में आज सिंध और खैबर पख्तूनख्वा की टीमें मद्द मुकाबिल हैं। गुज़िश्ता रोज खेले गए मैच में पंजाब ने फेडरल एरियाज को 7 विकेटों से शिकस्त दी। इस वक्त पॉइंट्स टेबल पर बलूचिस्तान और खैबर पख्तूनख्वा की टीमें 5-5 पॉइंट्स के साथ सर फहरिस्त हैं। IPL में आज पॉइंट्स टेबल की 2 सर फहरिस्त टीमों चेन्नई सुपर किंग्स और कोलकाता नाइट राइडर्स के दरमियान मैच है। इन दोनों के अलावा किंग्स 11 पंजाब के भी 8 पॉइंट्स हैं, तहम वो रन रेट की बुनियाद पर इस वक्त तीसरे नंबर पर है। दौरे जनूबी अफ्रीका की तैयारी के लिए पाकिस्तानी खवातीन क्रिकेट टीम का तरबियती कैंप आज से कराची में शुरू हो गया है। पाकिस्तानी खवातीन क्रिकेट टीम जनूबी अफ्रीका में 3 वनडे और 5 T20 इंटरनेशनल खेलेगी। चैंपियंस लीग के क्वार्टर फाइनल्स आज खेले जा रहे हैं। लिवरपूल का मुकाबला FC पोर्टो से है जबकि मैनचेस्टर सिटी की टीम टॉटनम के मध्य मुकाबिल होगी। इंग्लिश प्रीमियर लीग में एडन हैजार्ड के 2 गोल की बदौलत चेल्सी ने वेस्ट हैम को शिकस्त दे दी। इस तरह चेल्सी की टीम पॉइंट्स टेबल पर अब तीसरे नंबर पर आ गई है। फ्रांस के जो विल्फ्रेड सोंगा मराकश में होने वाले टेनिस टूर्नामेंट की प्री क्वार्टर फाइनल में बर्तानिया के काइल एडमंड से मुकाबला करेंगे। टूर्नामेंट के टॉप सीड जर्मनी के अलेक्जेंडर ज़ेवरोव हैं जो अपना पहला मैच उज्बेकिस्तान के डेनिस स्टोमिन के खिलाफ खेलेंगे। इंग्लैंड के फुटबॉलर रहीम स्टर्लिंग का कहना है कि तमाशाइयों की जानिब से नस्ली तासुब पर मबनी फकरे कसे जाने पर खिलाड़ियों का मैदान छोड़ना दुरुस्त नहीं क्योंकि इससे उन तमाशाइयों की जीत होगी। इसका बेहतरीन हल यही है कि आप मैच जीतें और ऐसे लोगों को भरपूर जवाब दें। इंग्लैंड के बैट्समैन जोस बटलर का कहना है कि इंग्लैंड वर्ल्ड कप की फेवरेट टीमों में से एक है, ताहम भारत और ऑस्ट्रेलिया की टीमें भी मौजूद हैं। इंग्लैंड की टीम इस वक्त बहुत अच्छी क्रिकेट खेल रही है लेकिन वर्ल्ड कप जैसे टूर्नामेंट में बहुत ज्यादा दबाव होता है।
खेलों की खबरें आपने अब्दुल रशीद शकूर से सुनी और हालात हाजरा का प्रोग्राम सैरबीन BBC उर्दू सर्विस से पेश किया जा रहा है। चीन की मारूफ टेक्नोलॉजी कंपनी हुवावे को लाहौर से वाईफाई कार्ड क्यों हटाने पड़े, क्या खतरा था उन वाईफाई कार्ड से, यह खबर हमारी वेबसाइट bbcurdu.com पर मौजूद है। बल्कि हमारी वेबसाइट इसी खबर से लीड कर रही है, आप भी ज़रूर पढ़िएगा। इसराइल में आज आम इंतखाबात के लिए पोलिंग जारी है। दाएं बाजू की जमात लिक्विड पार्टी के सरबरा और वजीर आजम बेंजामिन नतन्याहू और ब्लू एंड वाइट पार्टी के सरबरा बेनी गैंट्स के दरमियान सख्त मुकाबला है। नामा निगारों के मुरासलों पर मबनी खुलासा नाजिया गुलजार की जबानी।
इसराइल में दाएं बाजू की जमात लिक्विड पार्टी के सरबराह और इसराइली वजीर आजम बिन्यामीन नेतन्याहू 5वीं मर्तबा वजारत उज़्मा की दौड़ में शामिल हैं, ताहम जहां एक तरफ उन्हें अपने हरीफ और साबिक फौजी सरबराह बेनी गेंट्स जो ब्लू एंड वाइट पार्टी के सरबराह हैं से बड़ा चैलेंज दरपेश है, तो दूसरी तरफ उन्हें बदउनवानी के संगीन इल्जाम का सामना है जिससे वो इनकार करते हैं। बेनी गेंट्स ने इंतखाबी मुहिम के दौरान बदउनवानी पर शदीद तनकीद करते हुए कहा था कि कामयाबी की सूरत में उनकी हुकूमत करप्शन के खिलाफ जीरो टॉलरेंस पर अमल करेगी।
हम सबको जमहूरियत का एहतराम करना चाहिए, हमें अपनी जिम्मेदारियों का एहसास करना होगा। जाएं, वोट डालें और उस उम्मीदवार का इंतखाब करें जिसको आप अच्छा समझते हैं। एक दूसरे का एहतराम करें और हमें एक ऐसी नई सुबह और नई तारीख के लिए उठना है जिसको शुरू करना हमारी जरूरत है।
वजीर आजम बिन्यामीन नेतन्याहू ने अपना वोट कास्ट करने के बाद लोगों से गुफ्तगू में कहा,
मैं आपको बताना चाहता हूं कि मुझे इंतखाबी अमल पर कोई शक नहीं, ये एक अहम मरहला है, ये जमहूरियत का निचोड़ है, लेकिन इंतखाब आपको करना है। मैं ये नहीं कह रहा कि आप किसका इंतखाब करें, मैं कर भी सकता हूं लेकिन करना नहीं चाहता, यहाँ नहीं।
अगर बिन्यामीन नेतन्याहू इंतखाबात में कामयाब हुए तो वो इसराइल की तारीख के सबसे ज्यादा मुद्दत तक वजीर आजम रहने वाले शख्स बन जाएंगे। इसराइल की तारीख में अब तक कोई जमात पार्लियामान में अक्सरियत हासिल नहीं कर सकी, मुल्क में हमेशा मखलूत हुकूमतों का ही क्याम सामने आया है। वो शख्स वजीर आजम बनता है जो कनेसेट यानी इसराइली पार्लियामान में 120 में से कम अज कम 61 सीटें हासिल करने वाली पार्टियों को एक साथ लाकर उनकी हिमायत हासिल करता है।
اسرائیلی الیکشنز کا احوال پیش کر رہی تھیں نازیہ گلزار۔ پاکستان میں سرکاری اندازوں کے مطابق 10,500 افراد ایسے ہیں جن کی جنس پیدائشی طور پر واضح نہیں ہوتی، لیکن غیر سرکاری اعداد و شمار کے مطابق یہ تعداد تقریباً 500,000 ہے۔ ڈاکٹرز جنس واضح نہ ہونے کو ایک ایسا پیدائشی نقص قرار دے رہے ہیں جو کہ قابل علاج ہے۔ یہ علاج کیا ہے اور کیسے ممکن ہے؟ سنیے نامہ نگار فرحت جاوید کی رپورٹ میں۔
8 سالہ کنزا کی پیدائش کے وقت جنس واضح نہیں تھی۔ ڈاکٹرز نے ان کے والدین کو بتایا کہ ان کے جسم میں ایسٹروجن یعنی خواتین کے لیے مخصوص ہارمونز حاوی ہیں، لہٰذا ان کی سرجری کروا کر انہیں ظاہری طور پر بھی ایک لڑکی کا جسم دیا جا سکتا ہے۔ اب تک ان کے 2 آپریشنز ہو چکے ہیں۔ ان کے بھائی اسامہ بھی ایسے ہی مسئلے کا شکار تھے۔ ان کی والدہ کہتی ہیں کہ وہ اپنے بچوں کو ایک واضح جنس دینا چاہتی ہیں۔
بیٹی پیدا ہوئی، اس کا بھی مسئلہ ہوئی، 3 دن کے بعد مجھے پیمپر چینج کرتے ہوئے کچھ عجیب سا فیل ہوا، تو اس کو میں لے گئی، اس کی جینس واضح نہیں تھی۔ اس کا پھر انہوں نے آپریشن کا مجھے بتایا تھا کیریوٹائپنگ کا، یہ 46XX ہے، یہ بیٹی ہی ہے۔
لیکن راولپنڈی کی رہائشی سجل اتنی خوش قسمت نہیں تھیں۔ کسی میڈیکل ٹیسٹ کے بغیر ہی ان کے ظاہری اعضاء میں نقص کی وجہ سے ان کے والدین نے انہیں گھر سے نکال دیا۔
کوئی نہیں اپنا، سب پیسے کے پتر ہیں۔ لوگ کہتے ہوتے تھے نا، والدین کا وقت رشتہ ہے جو مخلص ہوتا ہے۔ میں نہیں مانتی، روتی ہوں اس بات پہ کہ کاش میں مکمل لڑکا ہوتا، میں لڑکوں میں ایسے گھومتا پھرتا، لڑکوں میں میری عزت ہوتی، مجھے اپنا دوست سمجھتے، یا میں لڑکی ہوتی، میں اپنے گھر میں بیٹھی ہوتی۔
ایسے افراد جن کی جنس واضح نہ ہو انہیں انٹرسیکس کہا جاتا ہے۔ ڈاکٹرز کے مطابق انٹرسیکس افراد میں کم از کم 3 ایسے پیدائشی نقائص ہیں جنہیں آپریشن اور ادویات کے ذریعے دور کیا جا سکتا ہے یا ان پر بڑی حد تک قابو پایا جا سکتا ہے۔ بچوں کے اینڈوکرونالوجسٹ یعنی ہارمونز کا مطالعہ کرنے والے ڈاکٹر لیاقت علی مرزا کہتے ہیں کہ جنس کے تعین کے لیے جینز، کروموسومز اور ہارمونز کے مختلف ٹیسٹ کیے جاتے ہیں، جس کے بعد مخصوص جسمانی اعضاء کی سرجری کا فیصلہ کیا جاتا ہے۔
3 چیزوں پہ ڈیپینڈ کرتی ہیں، جس میں کروموسوم ہے جسے جنیاتی مادہ کہتے ہیں، اور گونیڈ جیسے لڑکوں کے اندر یا مردوں کے اندر ٹیسٹیز ہوتی ہیں، گولیاں ہوتی ہیں، عورتوں کے اندر اووریز ہوتی ہیں، وہ لڑکے ہوں لیکن ان کے اندر جو ہارمون ہے وہ کام ہی نہیں کر رہا، اس کی وجہ سے اس کا جو ظاہری شکل ہے جو وہ شکل اس کی لڑکیوں والی بن جاتی ہے۔ پھر تینوں چیزوں کو ملا کے پھر ڈیسائیڈ کرتے ہیں کہ اس کی جو جینڈر اسائنمنٹ یا سیکس اسائنمنٹ کیا کرنی ہے۔ ایٹ دا ٹائم آف برتھ ہر ڈاکٹر کو، ہر پیرنٹ کو اس کے جینیٹیلیا ضرور دیکھنے چاہیے۔
جنس کے تعین کے لیے ہونے والے ان آپریشنز کے بعد مریضوں کو ہارمونز قابو میں رکھنے کے لیے عمر بھر ادویات کھانی پڑتی ہیں، اور یہی وجہ ہے کہ کئی بین الاقوامی تنظیمیں اور خواجہ سراؤں کے حقوق کے لیے کام کرنے والے افراد خصوصاً کم عمری میں کی گئی ان سرجریز کی مخالفت کرتے ہیں۔ طبی ماہرین کہتے ہیں کہ یہ واضح نہیں کہ اس طریقہ علاج کے بعد ان افراد کی تولیدی صلاحیت کام کر سکے گی یا نہیں، لیکن کنزا کے والدین سمجھتے ہیں کہ خواجہ سراؤں کے لیے انتہائی تنگ نظر معاشرے میں ان کے بچے اب ایک مرد یا عورت کی صورت میں زندگی گزار سکیں گے۔ فرحت جاوید، بی بی سی نیوز، لاہور۔
سنجیدہ موضوعات کو مزاحیہ انداز میں لوگوں تک پہنچانا نہ تو آسان کام ہے اور نہ ہی ہر ایک کے بس کی بات، لیکن دی ڈیپینڈنٹ نامی نیوز لیٹر کی ٹیم یہی کام گزشتہ چند سالوں سے کر رہی ہے۔ اکثر تو ایسا بھی ہوا کہ ان کی بات کو چند ٹی وی چینلز بھی سنجیدہ لے گئے۔ اسلام آباد سے نامہ نگار موسیٰ یاوری۔
اب آپ اپنا گردہ بیچ کر بھی اپنا بجلی کا بل جمع کروا سکتے ہیں۔ لیسکو نے بل جمع کروانے کے لیے نیا سسٹم متعارف کروا دیا۔ پاکستانی پریس بالکل آزاد ہے، سادہ لباس میں ملبوس شخص نے نیوز روم میں بتایا۔ فوجی عدالتوں کی توسیع کا کیس فوجی عدالتوں میں منتقل۔ یہ اور اسی طرح کی کئی خبریں اکثر دی ڈیپینڈنٹ کی شہ سرخیاں ہوتی ہے، لیکن خبردار، ان خبروں کو سنجیدگی سے نہ لیں، کیونکہ یہ صرف طنز و مزاح پر مبنی خبریں ہوتی ہیں۔ عمر عزیز خان، جو کہ پاکستان ٹوڈے کے ایگزیکٹو ایڈیٹر اور دی ڈیپینڈنٹ کے ایڈیٹر ہیں، کہتے ہیں کہ ان کا مقصد صرف لوگوں تک سنجیدہ موضوعات کو مزاح کی شکل میں پیش کرنا ہے۔
ہماری پبلیکیشن بیسکلی طنز و مزاح پر مبنی ہوتی ہے، لیکن بہت بار جو ہماری نیوز اسٹوریز ہوتی ہیں اس کو لوگ سیریسلی لے لیتے ہیں، اور کبھی کبھی تو مین اسٹریم نیوز آرگنائزیشن نے اس کو ایز ہیڈ لائن بھی لگایا ہوا ہے۔ سینسرشپ تو حالیہ دور میں پاکستانی نیوز میڈیا میں ذرا دیکھی گئی ہے، کچھ ذرا ڈائریکٹ تھی اور کچھ اس کے نتیجے میں ذرا جو انڈائریکٹ جو سیلف سینسرشپ ہوتی ہے وہ دیکھی گئی ہے، پرنٹ میں بھی اور براڈ کاسٹ میں بھی۔
عمر کہتے ہیں کہ آپ مذاق میں جو بات کر سکتے ہیں وہ سنجیدگی کے ساتھ نہیں کر سکتے،
میں نے ان سے پوچھا کہ کیا وجہ ہے کہ مذاق میں کہیں گئی باتیں لوگوں کو اتنی بری نہیں لگتی.
جب کوئی کامیڈی ہوتی ہے, جب ہیومر ہوتا ہے, تو obviously ان کے ڈیفنسز ہوتے ڈاؤن ہیں, مطلب وہ اتنا سیریس نہیں ہوتے, دے آر ناٹ ایکسپیکٹنگ ٹو ٹیک اٹ سیریسلی. اور تب مذاق میں کہی ہوئی بات کے پیچھے جو دلیل ہوتی ہے, ہر مذاق کے پیچھے کوئی دلیل بھی ہوتی ہے, تو وہ کبھی کبھی اپنا ٹارگیٹ ہٹ کر دیتی ہے اور لوگوں کا اپنا پوائنٹ آف ویو بدل جاتا ہے کبھی کبھی. ہاں, کچھ ادارے ہیں جن پر ہمیں تھوڑا سا دیکھنا ہوتا ہے, وی ٹرائی کہ جتنا ہو سکے تو ہم کر دیں, اور کرتے بھی ہیں, اور اس کی پھر فالو آؤٹ بھی بھگتنی پڑتی ہے.
وہ کہتے ہیں کہ ان کا یہ کام ان کے ادارے کے لیے دو دھاری تلوار جیسا ہے, جس میں ان کے ادارے کی مشہوری بھی ہو رہی ہے لیکن کبھی کبھی نقصان بھی زیادہ اٹھانا پڑتا ہے. موسیٰ یاوری, بی بی سی لاہور.
اور پروگرام کے آخر میں آئیے جائزہ لیتے ہیں سوشل میڈیا کا. میں نے ہماری ساتھی عرفانہ یاسر سے پوچھا کہ آج ہیش ٹیگ نظام بدلو پاکستان بچاؤ ٹرینڈ کر رہا تھا, تو کیا یہ ہیش ٹیگ اسلامی صدارتی نظام کا تسلسل تو نہیں جو چند ہی دن قبل ٹرینڈ کرتا ہوا دیکھا گیا؟
لگ رہا ہے کہ جیسے یہ کوئی آرگینک ٹرینڈ اس طرح نہیں ہے, اسی ہی کی کوئی کنٹینیوٹی ہے. بہت سارے لوگ یہ کہہ رہے ہیں کہ جو پارلیمانی سسٹم ہے اس نے لوگوں کی زندگیاں بہتر نہیں کی, اس وجہ سے ہمیں صدارتی نظام جو ہے وہ لے کے آنا چاہیے.
تو اس کا مطلب یہ کہ شاید نیریٹو بنانا چاہ رہے ہیں, لوگوں میں ایکسیپٹینس لانا چاہ رہے ہیں کہ یہ نظام بدلنا.
بالکل بالکل یہی ہے, اس وجہ سے اس پہ کچھ کالمس بھی لکھے گئے ہیں, سوشل میڈیا پہ بہت زیادہ بات بھی ہو رہی ہے. تو شاید یہ ایک ہے کہ ایک نیریٹو بلڈ کیا جا رہا ہے کہ یہ والا سسٹم جو ہے وہ پارلیمانی سسٹم سے زیادہ بہتر ہے.
اچھا چلیں, جب آپ نے بات کری دی ہے تو فیصل واڈا بھی آج کل خاصے ڈسکس ہوتے رہے سوشل میڈیا میں, آپ تیار ہیں بارش کے لیے؟
ہاں, وہ تو اتنی مزیدار ویڈیو ہے اگر آپ نے دیکھی ہو, اس میں جس طرح وہ بات کر رہے ہیں ایسے ہی لگتا ہے کہ شاید کوئی اللہ دین کا چراغ جو ہے ان کے ہاتھ آنے والا ہے اور بارش ہونے والی ہے نوکریوں کی.
اچھا, آپ عرفانہ جب بات کر ہی رہی ہیں تو حامد میر کے پروگرام میں انہوں نے کل کہا تھا, میں کوشش کرتا ہوں کہ اس کی آڈیو بھی سنا دوں.
اتنی زیادہ اچھی ہونے والی ہے, اور اسپیشلی اسٹاک ایکسچینج, پراپرٹی انڈسٹری, خاص طور پہ جو میڈیا کے مالکان کہہ رہے ہیں اپنے لوگوں کو ہمارے پر ڈال کے نکال رہے ہیں, ان سب کو میں کہتا ہوں کہ ان سب کو روک لیں.
اچھا,
کیونکہ بندوں کی شارٹیج ہو جائے گی, اتنی نوکریاں آپ کی آنے والی. میں یہ نہیں بات کر رہا سالوں کی, میں ہفتے, دس دن, دو ہفتے, چار ہفتے کی بات کر رہا ہوں.
سنا آپ نے,
میں اسی ٹویٹر پہ ایک واجد رسول کے نام سے ایک ٹویٹر ہینڈل ہے جس نے یہ ٹویٹ کیا کہ فیصل واڈا کی اس خوشخبری کے بعد ان کا بھی دل کر رہا ہے کہ وہ سب کچھ چھوڑ کر پاکستان واپس آ جائیں.
اور عرفانہ, یقیناً آپ نے وہ ویڈیو بھی دیکھی ہوگی جو بڑی وائرل ہوئی ہوئی ہے, ایک بس کی ویڈیو ہے جس میں ایک صاحب جو اپنے آپ کو ظاہر کر رہے ہیں کہ وہ ایف آئی اے کے ہیں, پتہ نہیں ہیں یا نہیں ہیں, اور انہوں نے کچھ بدتمیزی کی تھی بس ہوسٹس سے, اور اس کے بعد پوری بس نے جو کیا ان کے ساتھ.
بالکل بالکل, وہ ویڈیو دیکھیں تو اس میں آپ کو پتہ لگتا ہے کہ اس بس کے اندر جتنے بھی دوسرے مرد تھے ان سب نے اس خاتون کا ساتھ دیا, اس کے لیے آواز اٹھائی, اور پھر ان صاحب کو بس سے آف لوڈ بھی کر دیا گیا. اور ان بس کے احتجاج کے بعد یہ کافی زیادہ وائرل ہوئی ہوئی ہے سوشل میڈیا پر یہ ویڈیو, اور لوگ اس پر جو کامنٹس کر رہے ہیں, ایک طرف تو وہ اس لڑکی کی جو بہادری ہے حمایت کر رہے ہیں کہ اس نے آواز اٹھائی, دوسری طرف وہ ان لوگوں کو بھی اپریشیٹ کر رہے ہیں جنہوں نے اس سارے انسیڈنٹ کے بعد یہ کہا کہ اس بندے کو بس سے آف لوڈ کر دیا جائے. لیکن
سوشل میڈیا کے جائزے کے ساتھ ہی سہربین کا وقت بھی ختم ہوا. پروگرام کی ایڈیٹر تھی نازش ظفر, پروڈیوسر نازیہ گلزار, اور اسٹوڈیو مینیجر تھے عامر صدیق. عبداللہ فاروقی سمیت سہربین کی پوری ٹیم کو اجازت, اور آخر میں خاص خاص خبروں کی سرخیاں آسیہ انصر کی زبانی.
انڈیا کے الیکشن کمیشن نے پارلیمانی امیدواروں کے لیے فی حلقہ 70 لاکھ روپے خرچ کرنے کی حد مقرر کی ہے, لیکن ماہرین کہتے ہیں کہ امیدوار انتخاب جیتنے کے لیے کروڑوں روپے صرف کر رہے ہیں. انڈیا میں ریاست چھتیس گڑھ کے علاقے تاتے واڑہ میں ایک حملہ ہوا ہے جس میں بی جے پی سے تعلق رکھنے والے انتخابی امیدوار اپنے 5 سیکیورٹی اہلکاروں سمیت ہلاک ہو گئے ہیں. برطانوی عدالت نے فحش ویب سائٹ استعمال کرنے والوں کو بلیک میلنگ کرنے والے ایک طالب علم کو 6 سال سے زیادہ عرصے کے لیے جیل بھیج دیا ہے. نائجیریا کی ریاست کدونا میں شدت پسندوں کی جانب سے کیے جانے والے حملوں میں کم از کم 20 افراد ہلاک ہو گئے ہیں. یہ بی بی سی اردو سروس ہے.